أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين. گزشتہ درس میں ہم نے سورۃ البقرہ آیت نمبر 151 تک تمام کیا تھا قرآن مجید کے دوسرے جز میں. آج انشاءاللہ سورۃ البقرہ کی آیت نمبر 152 سے 162 تک تلاوت کریں گے, اور اس کے بعد ان آیات کا ترجمہ اور مختصر وضاحت آپ کی خدمت میں عرض کریں گے. یہ بھی عرض کر دیں کہ کیونکہ آگے محرم اور پھر سفر آ رہا ہے, تو ظاہراً یہ ہمارا محرم اور سفر کے ختم ہونے سے پہلے پہلے آخری درس ہوگا, اور انشاءاللہ جب ماہ سفر تمام ہوگا تو اس کے بعد دوبارہ سے ہم اس سلسلے کا آغاز کریں گے. صلوات پڑھیں محمد و آل محمد. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فاذكروني أذكركم واشكروا لي ولا تكفرون يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون أولئك عليهم صلوات من ربهم ورحمة وأولئك هم المهتدون إن الصفا والمروة من شعائر الله فمن حج البيت أو اعتمر فلا جناح عليه أن يطوف بهما ومن تطوع خيرا فإن الله شاكر عليم إن الذين يكتمون ما أنزلنا من البينات والهدى من بعد ما بيناه للناس في الكتاب أولئك يلعنهم الله ويلعنهم اللاعنون إلا الذين تابوا وأصلحوا وبينوا فأولئك أتوب عليهم وأنا التواب الرحيم إن الذين كفروا وماتوا وهم كفار أولئك عليهم لعنة الله أولئك عليهم لعنة الله والملائكة والناس أجمعين خالدين فيها لا يخفف عنهم العذاب ولا هم ينظرون. صلوات پڑھیں محمد و آل محمد. سورۃ البقرہ کی آیت نمبر 152 سے ہم نے شروع کرنا ہے, لیکن ہم پچھلی دو آیات کا ترجمہ تکرار کر کے انشاءاللہ آگے بڑھیں گے. آج جب میں بھی ہال میں آیا تھا تو بندہ کوئی بھی نہیں تھا, تو میں نے ایسے ہی مزاحن جنید بھائی سے کہا کہ آج درس کی جگہ حضرت مسلم کے مصاحب پڑھ کے تو پھر یہاں سے واپس چلتے ہیں, کیونکہ لگ رہا ہے کہ لیکن الحمدللہ آپ لوگ تشریف لے. اصل بات پڑھیے محمد و آل محمد. میں یہ بھی عرض کر دوں کہ آپ نے تو ماشاءاللہ لاہور سے آنا تھا, میں اسلام آباد سے ڈائریکٹ آ رہا ہوں. ابھی تقریباً 5:30 پہ ہم یہاں پہ پہنچے تھے. پر سورۃ البقرہ آیت نمبر 150, اور آپ جہاں کہیں سے بھی نکلیں اپنا رخ مسجد الحرام کی طرف موڑ لیں، اور تم لوگ جہاں کہیں بھی ہو اپنا رخ اسی کی طرف کرو، یعنی کعبے کی طرف، تاکہ ان میں سے ظالموں کے علاوہ لوگوں کو تمہارے خلاف کوئی حجت نہ ملے، بس تم ان سے نہیں صرف مجھ ہی سے ڈرو، تاکہ میں تم پر اپنی نعمتیں پوری کر دوں اور تاکہ تم ہدایت پاؤ۔ آیت نمبر 151، اس کی وضاحت ہم نے آیت نمبر 150 اور 51 کی گزشتہ درس میں ہم نے کر لی تھی، صرف ترجمے کی تکرار کر رہے ہیں تاکہ بات ذہنوں میں تازہ ہو جائے۔ جیسے ہم نے تمہارے درمیان، یعنی یہ جو ہم قبلہ تبدیل کر رہے ہیں اور یہودیوں کو اور اہل کتاب کو گویا جواب دیا جا رہا ہے جو انہوں نے پروپیگنڈا کیا ہوا تھا، تو یہ مسلمانوں پر اللہ کی نعمت ہو رہی ہے، کیونکہ اب امت وسط اور وہ امت کے جو انسانیت کی امامت کے لیے چنی گئی ہے، یعنی امامت اس بنی اسرائیل سے لے کر اب بنی اسماعیل میں رکھ دی گئی ہے، تو اسی سلسلے کو آگے بڑھایا جا رہا ہے کہ یہ نعمت جو اب تمہیں ہم دے رہے ہیں، تمہیں امت وسط بنا رہے ہیں، تم معیار ہوگے، تمہاری شریعت معیار ہوگی اب اللہ کے پاس، ان الدین عند اللہ الاسلام، بے شک اللہ کے نزدیک دین اسلام ہے، ومن یبتغی غیر الاسلام دینا فلن یقبل منہ وہو فی الآخرۃ من الخاسرین، اور جس نے بھی اسلام کے علاوہ کسی اور دین کو چاہا تو ہرگز اس سے قبول نہیں کیا جائے گا اور وہ آخرت میں خسارہ اٹھانے والوں میں سے ہوگا۔ یعنی اب معیار پچھلی شریعتیں نہیں ہیں، بلکہ معیار وہ دین ہے اور وہ شریعت ہے اور وہ احکام ہیں اور وہ قبلہ ہے اور سب کچھ کہ جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم لے کر آئے۔ اسی کی طرف یہاں اشارہ کیا جا رہا ہے کہ یہ جو تمہیں ہم مزید نعمت دے رہے ہیں یہ ایسے ہی ہے جیسے ہم نے تمہارے درمیان خود تم ہی میں سے ایک رسول بھیجا جو تمہیں ہماری آیات پڑھ کر سناتا ہے اور تمہیں پاکیزہ کرتا ہے اور تمہیں کتاب و حکمت کی تعلیم دیتا ہے اور تمہیں ان چیزوں کی تعلیم دیتا ہے جو تم نہیں جانتے تھے۔ اس آیت نمبر 151 کے سلسلے میں ہم نے آپ سے عرض کیا تھا کہ اسی سورۃ البقرہ میں آیت نمبر 129 میں ان تمام باتوں کی وضاحت کر دی گئی تھی، یہاں پر ہم نے تکرار نہیں کی تھی۔ آیت نمبر 152، آیت نمبر 152 اور اس کے بعد والی آیات مسلمانوں کو ذہنی طور پر آنے والی مشکلات کے لیے آمادہ اور تیار کرنے کے لیے اور ان میں وہ رہنمائی، ان چیزوں کی طرف رہنمائی کی گئی ہے کہ جو آنے والی مشکلات کے مقابلے میں مسلمانوں میں ہمت اور حوصلہ پیدا رکھے گی اور پیدا کرے گی اور ان کو ثابت قدم رکھیں گی یہ چیزیں۔ اور گویا اللہ تعالیٰ ان آیات میں یہ فرمانا چاہ رہا ہے کہ جو راستہ ہم نے تمہارے لیے انتخاب کیا ہے وہ کوئی پھولوں کی سیج نہیں بچھی ہوئی کہ جس پر تم نے چلے جانا ہے، بلکہ شدید ترین مشکلات کا سامنا تمہیں کرنا پڑے گا اللہ کے دین کو سربلند کرنے کے لیے، اللہ کے دین کی نصرت کرنے کے لیے تمہیں بہت زیادہ حوصلے کی، بہت زیادہ صبر کی ضرورت پڑے گی، اس لیے کہ بہت مشکل راستہ ہے۔ یہاں پر میں آپ کی خدمت میں یہ بھی عرض کر دوں کہ بہت سارے لوگ ہم میں سے دین کو چاہتے ہیں آسانیوں کے لیے، یعنی ان کی ایکسپیکٹیشن یہ ہوتی ہے کہ ہم یہ کام کر دیں، یہ اتنی رکعت ہم نفل پڑھیں گے، اتنے ہم مثلاً کسی کو لڈو کھلا دیں گے یا دیگ پکوا دیں گے تو ہمارے لیے آسانیاں ہو جائیں گی۔ अगर आप गौर करें तो इसके पीछे कौन सी ज़हनियत कार फरमा है? इसके पीछे दीन से मोहब्बत की ज़हनियत कार फरमा नहीं है, इससे पीछे दुनिया की मोहब्बत की ज़हनियत कार फरमा है। असल में है दुनिया को चाहने वाला, लेकिन ऐसे घर में पैदा हुआ जिसमें दीन का नाम लेने पर मजबूर है। तो दीन की तरफ आते, जैसे कुरान मजीद बार बार इसकी तरफ इशारा करता है कि जब तुम लोग किसी मुश्किल में गिरफ्तार हो जाते हो तो खड़े हुए और बैठे हुए और लेटे हुए खुदा को याद करते, और जब अल्लाह तुम्हारी मुश्किल को हल कर देता है तो फिर ऐसे इंसान गुज़रता है जैसे किसी काम के लिए अल्लाह को पुकारा ही नहीं था। यानी अल्लाह क्यों चाहिए? अल्लाह क्यों चाहिए? दुनिया का मसला हल करने के लिए। अगर इसके अलावा भी अल्लाह चाहिए होता तो वैसे भी याद रहता। तो ये इंतहाई ख़तरनाक ज़हनियत है, माइंडसेट है, कि जो कसीर तदाद में दीन का नाम लेने वालों के अंदर पाया जाता है। लिहाजा उन अफराद की मार्केट भी, उनका बाज़ार भी बड़ा अच्छा गर्म रहता है जो टोटके बताते हैं दुनिया में हाजात और मनते मुरादें पूरी करवाने के। और इसके मुकाबले में उस बंदे की कोई मार्केट नहीं होती जो असली दीन बताता है, उससे बल्कि लोगों को एलर्जी होती है, प्रॉब्लम होती है, उसके बारे में अजीब अजीब कमेंट्स करते हैं। हाँ, जो दीन इस तरह बताए कि दुनिया के ढेर नज़र आ रहे हैं, ये वाला वजीफ़ा करो तो इससे पैसे ज़्यादा हो जाएंगे, ये वजीफ़ा करो तो इससे कभी बीमारी कोई नहीं होगी, इससे औलाद नरीना होगी, इससे फलान होगी। हज़रत इब्राहिम वगैरह को ये टोटके नहीं पता थे, वरना करके औलाद नरीना पहले जवानी में ले लेते, इनको पता है सब। ये चीज़ें क्यों आम है बाज़ार में? ये इसलिए आम है बाज़ार में इसलिए कि लोगों को दीन असल में नहीं चाहिए, असल में दुनिया चाहिए। मैं नाम नहीं लेता, पाकिस्तान के बड़े मशहूर व मारूफ एक शख्सियत है, स्कॉलर है, दोनों के पास बैठे हुए थे हम। तो मैंने उनसे पूछा कि दीन कैसे बताया जाए, तो उन्होंने कहा कि बात यह है कि लोगों को दुनिया चाहिए, पहले आप इस बात को समझें, दीन नहीं चाहिए किसी को, मगर चराग लेके ढूंढो कोई मिल जाए दीन चाहने वाला, लोगों को दुनिया चाहिए। तो अगर तो आप इनको दीन इस तरह बताओगे कि इनको लगे हमें दुनिया मिल रही है तो ये बड़े शौक से दीन लेंगे, और अगर आप इनको दीन इस तरह बताओगे जिसमें इन्हें कुछ करना पड़े दीन के लिए तो ये दीन से फारिग हो। ये उनकी बात नहीं है। अब आगे मुहर्रम अल हराम आ रहा है, ये इमाम हुसैन अलैहिस्सलाम का वो जुमला है जो चंद बार इमाम की ज़ुबान से निकला है बेवफाइयों की इत्तला मिलने के बाद। जब मक्का से अगला सफ़र शुरू हो चुका था और मुख्तलिफ मनाजिल पर जब इमाम अलैहिस्सलाम का क़याम होता था तो वहाँ से ख़बरें आती थी। अब इमाम हुसैन से ज़्यादा तो ऊंची मंजिलत वाला नहीं, रूह ज़मीन पर उस वक़्त नहीं होगा, ठीक है, जन्नत के जवानों का सरदार रसूलुल्लाह, जिनके बदन से जन्नत की खुशबू सूंघते हैं और जिनका रोना रसूलुल्लाह से बर्दाश्त नहीं होता, खुतबा छोड़कर मिंबर से नीचे आ जाते हैं कि ये दोनों शहजादे मस्जिद में दाखिल हुए थे, ज़रा कमीज़ें लंबी थी तो पाँव बीच में फंसा और ज़मीन पे गिरने लगे, तो रसूलुल्लाह खुतबा दे रहे थे, खुतबा छोड़ दिया और नीचे आ गए और उनको उठाकर और फिर खुद बैठकर कहा कि यानी इनको देखकर मुझसे सब्र, गिरते देख के मुझसे सब्र नहीं हुआ गया, तो इनसे बड़ा तो कोई नहीं था। तो जो कोई कूफे की तरफ से आ रहा होता था इमाम उसे सवाल करते थे तो वो कोई उल्टी बात करता था, कोई कहता था कि दिल आपके साथ है और तलवारें आपके ख़िलाफ़ हैं, इस किस्म के मुनाफिक भी, यानी दिल आपके साथ हैं, दिल में आपको चाहते हैं लेकिन या किसी खौफ या किसी लालच की वजह से तलवार आपके खिलाफ ही चलाएंगे। तो वहाँ पर इमाम हुसैन अलैहिस्सलाम एक बार नहीं चंद बार ये जुमला इमाम के ज़ुबान अथर से निकला है कि अन्नासु लोग अबीदु दुनिया, ये दुनिया के ग़ुलाम हैं, दुनिया के नौकर। अबीद अब्द की जमा, ये दुनिया के ग़ुलाम हैं। वद्दीनु लाइकुन अला अलसिनतिहिम, और दीन ज़ुबान से चखने की हद तक चखते हैं, चस्का है इनकी ज़ुबान का। यदूरूनहु, ये दीन के इर्द गिर्द घूमते हैं, दौड़ लगाते हैं, ठीक है, दीन के इर्द गिर्द घूमते हैं, कब तक? जब तक इनकी मईशत चलती रहे, जब तक दीन से मिलने की उम्मीद हो कुछ इनको। ये इमाम हुसैन फरमा रहे हैं। वो जो जिन आगा साहब की मैं बात कर रहा हूँ, जिन आलिम की, उन्होंने कहा कि इन्हें असल में दुनिया चाहिए, दीन को तब लेंगे कि इनको दुनिया की पैकिंग में दो। लिहाजा मैंने कहा कि उनकी मार्केट बहुत ज़्यादा है, जो दुनिया हासिल करने के टोटके बताते, हर मुराद पूरी, तो ये बड़ा मुजर्रब अमल है, ये फलाने दादा के ख्वाब में आया था, वो बहुत बड़े बुजुर्ग थे, जो मर्जी करा लो, ये जो मुजर्रब अमल थे ये अल्लाह के नबियों को नहीं पता था, ठीक है ना, बजाय बदर के मैदान में जाने के मुजर्रब अमल करते तो फना हो जाते सारे, बजाय खंदक खोदने के मुजर्रब अमल करते। सब कौम को, मिल्लत को सुस्त और कामचोर और दुनिया परस्त बनाने के ये शैतानियत कंडे, ये बात सख्त है, ठीक है ना। लेकिन आप इंशाल्लाह सोचने वाले लोग हैं, सोचें कि इन चीज़ों से इंसान के अंदर जो अमल का जज्बा है और जो मुश्किलात को फेस करना और चैलेंजेस को फेस करना, बल्कि उनको ललकारना है, जो मोमिन के बारे में कुरान तस्वीर दिखाता है, वो फारिग है, वो कॉन्सेप्ट ही ख़त्म हो गया। तो इस मेंटेलिटी वाले अगर इमाम हुसैन अलैहिस्सलाम की पुकार सुनते उस ज़माने में, तो ये इमाम हुसैन अलैहिस्सलाम से कहते हैं कि आप उधर ना जाएं, आपको एक मुजर्रब अमल बताते हैं, आप हज़ार दफ़ा ये करें और एक बकरा ज़िबह करवाएं और उसका ये तकसीमात करें उसमें और ये ज़रबे लगाएं, तो आपका मसला हो जाएगा, यजीद वहीं पे फना हो जाएगा बैठा बैठा दमिश्क में। अगर ये टोटके उनको नहीं पता थे, उनको था कि हमें जाना है करबला में। और कुछ लोग इतने बेशरम हैं कि इन बातों से अपने कंधे खाली करने के लिए और अवाम को इन्हीं गलत बाजियों पे लगाए रखने के लिए क्या करते हैं, जब भी इमाम हुसैन अलैहिस्सलाम के क़याम के मकसद की बात की जाए, एहसास ज़िम्मेदारी की बात की जाए, अमर बिल मारूफ और नहीं अनिल मुनकर की बात की जाए, क्या कहते हैं, हमारी औकात नहीं है कि हम समझ सकें कि वो क्यों गए थे। तुम बहुत बड़े बेशरम हो, तुम बहुत बड़े खाइन और मुजरिम हो अल्लाह और रसूल के और अहले बैत के और बिलखसूस इमाम हुसैन के, कि तुम जो बेशर्मी से कहते हो हम नहीं समझ सकते कि वो क्यों करबला गए थे, क्योंकि तुमने टोटके बताकर माल बनाना है, तो तुम्हें पता है कि ना तुम खुद मैदान अमल के बंदे हो और ना तुम कौम को उस तरफ लाना चाहते हो और खयानत करते हो, जैसे यहूदी उलमा पहले खयानत की तारीफ कैसे होती दीन। इमाम हुसैन अलैहिस्सलाम जैसा वाज़े करबला का मैसेज, उसको ये कहते हैं कि हम इसको समझ नहीं सकते, मक्कार है, बहुत मक्कार। उधर से जब फजाइल पढ़ने लगेंगे कहेंगे इमाम हुसैन अंबिया के वारिस है, तो फिर अकल के अंधो, बल्कि अकल के अंधे नहीं हो तो मक्कार हो। अकल के अंधे तो वो हैं जो सुन के आगे से वाह वाह करते हैं, चूंकि उन्हें भी कुछ करना नहीं पड़ रहा होता, मुफ्त में जन्नत मिल रही होती। कुरान मजीद ने बताया कि तमाम अंबिया इसलिए आए थे ताकि लियकूमन्नासु बिलकिस्त, ताकि इंसानी मुआशरा अदल पर कायम। अल्लाह ताला फरमाता है हमने सब अंबिया इसलिए भेजे, उनके साथ किताबें नाजिल की, मीज़ान हक को बातिल को तोलने का निज़ाम, ये हमने भेजा किस लिए, लियकूमन्नासु बिलकिस्त, ताकि लोग انصاف پر قائم. اگر امام حسین وارث انبیاء ہے تو کیوں کہتے ہیں ہم نہیں سمجھ سکتے, لیکن یہ اتنے بے شرم میں کہتے ہیں, قرآن بھی نہیں, قرآن کے بھی پتہ نہیں کتنے کتنے معنی, ہمیں کیا پتہ اس کا یہی معنی جو کیا جا رہا ہے. تو بے شرمی کی اور خیانت کی حدوں کو کراس کر دیں. اور لوگ کیوں دھوکے میں آتے ہیں؟ تو لوگوں کی سزا ہے, اور وہ سزا یہ ہے کہ اللہ کے رسول کی نصیحت پر عمل نہیں کرتے. حدیث ثقلین کے مطابق قرآن اور اہل بیت اطہار ان دونوں سے کما حقہ تمسک نہیں کرتے, اللہ کی کتاب سے دور. لہذا حق بنتا ہے کہ فراڈ کیا جائے اور لوگ دھوکہ کھائیں. جب اللہ رسول کی اتنی واضح نصیحت کے بعد بھی یہ حالت ہے تو پھر خداوند عالم کی کوئی پارٹی اور کوئی رشتہ داری کسی کے ساتھ نہیں ہے. تو امام وہاں پہ فرماتے ہیں کہ الناس عبید الدنیا, لوگ دنیا کے بندے, والدین لائق علی السنتہم, دین ان کی زبانوں کا چسکا, چکھتے ہیں جب تک میٹھا لگے, یعنی جب تک اس سے معیشت چل رہی ہو, ٹھیک ہے, تب تک اس کے چکر لگاتے ہیں. وَإِذَا مُحِسُوا بِالْبَلَاءِ, اور جب آزمائش کے ذریعے ان کی چھانٹی کی جاتی ہے, یعنی جب میدان آزمائش سجتا ہے, امام حسین میدان آزمائش سجانے جا رہے تھے وہاں پر. وَإِذَا مُحِسُوا بِالْبَلَاءِ, بلا کہتے ہیں آزمائش کو, اور جب آزمائش کے ذریعے ان کی چھانٹی کی جاتی ہے, قلّ, یہ قلّ قلیل جس سے ہم اردو میں استعمال کرتے ہیں, قلّ الدّیّانون, تو پھر قلیل ہوتے ہیں دیندار. اور امام تو جو فرما رہے تھے, امام نے تو پھر اس کا مشاہدہ بھی بڑے اچھے طریقے سے کر لی. کتنے لوگ تھے کہ جو بری خبریں جیسے ہی آنا شروع ہوئی تو کوئی نہ کوئی بہانہ بنا کے امام کے پاس سے کھسکنا شروع ہو گیا, جانا شروع ہو گیا, کیونکہ پہلے ان کو لگ رہا تھا کہ وہاں پہ تو بڑا وارم ویلکم ہوگا, اور ہم چونکہ امام کے ساتھ جا رہے ہیں تو حکومت تو کوفے کی تیار ہے وہاں پر, اور ہمیں بھی کچھ نہ کچھ تو ملے گا, کوئی نہ کوئی عہدہ اور کچھ نہ کچھ چیز ملے گی. لیکن جیسے ہی وہاں سے بے وفائی کی خبریں آنے شروع ہوئی, قلت دیانون, پھر دیندار تھوڑے ہی رہ گئے, قلیل رہ گئے. تو یہ آیات بھی جو ہے مسلمانوں سے کہہ رہی ہیں کہ یہ نہ سمجھو کہ یہ جو اللہ تعالیٰ اب تمہیں امت وسط بنا دیا تو اب تمہارے پیسے زیادہ ہو جائیں گے, اور تمہارے جناب آرام و آسائش میں, اور تم پہ مشکل کوئی نہیں آئے گی, اور تمہاری موجیں ہی موجیں لگ گئی ہیں, اب تیار ہو جاؤ کہ اس کی جو قیمت طے کرنی پڑتی ہے اس کے لیے, اب تمہاری مخالفتیں زیادہ ہوں گی, تمہاری آزمائشیں اور سخت ہوں گی. تو جو دین کو آسانیوں کے لیے چاہتا ہے اس کی بنیاد ہی غلط ہے. آسانیاں ہیں, اللہ نے دیندار کے لیے آسانیاں وہاں رکھی, ایسا نہیں کہ یہ آسانی نہیں ہوتی, ہوتی ہے, خوشیاں دیتا ہے اللہ, لیکن یہ معیار نہیں ہے. اگر دینداری کی وجہ سے یہاں دنیا میں چیزیں ملنا اور دنیا ملنا معیار ہوتا تو سب سے زیادہ دنیا انبیاء کے پاس ہوتی اور ان کی زندگیوں میں نظر آتی, آرام و آسائش ان کے پاس ہوتا, سب سے زیادہ آرام و آسائش اور دنیا کی مال و دولت یہ اہل بیت اطہار کے پاس ہوتی, لیکن ایسا نہیں ہے. اور روایات میں کہ مومن کی آزمائش اس کے ایمان کے مطابق ہوتی, یعنی ایمان بڑھتا جاتا ہے تو آزمائش بھی زیادہ ہوتی جاتی. لیکن یہ چیزیں اور یہ کانسیپٹ گم کر دیے گئے, ان کو بیان نہیں کیا جاتا, چونکہ لوگوں کو بھی ان کو سننے کا شوق نہیں, وہ دین سے آسانی چاہتے ہیں. یہاں بھی اچھا پیکج دو ہمیں, اور جنت میں بھی اور قیامت میں بھی بہترین پیکج ہمارا ہو, بس ہمیں یہ چاہیے دین سے. آیت نمبر 152, فذکرونی, پس تم مجھے یاد رکھو. یعنی یہ کیا کہنا چاہ رہے ہیں, جتنی بھی مشکلات آئیں, جتنے بھی یہ مراحل آئیں, تم نے مجھے نہیں بھولنا. جیسے ہی مجھے بھولو گے تمہیں پھر مصیبتیں بڑی لگنے شروع ہو جائیں گی. اللہ کی یاد یعنی اللہ کے ساتھ رابطہ, یہ انسان کے لیے مشکلوں کو چھوٹا کر, مشکلیں بڑی ہوتی ہیں इसके अंदर ताकत ज़्यादा आ जाती है कि ये मुश्किलों को बर्दाश्त कर सके। रसूलुल्लाह को मक्का में कहा गया कि ये तो मुश्किलें रहेंगी, लेकिन अलम नशरह लक सदरक, हमने आपके शरह सदर अता नहीं कर दी, यानी आपके अंदर जो सलाहियत थी उसे हमने और बढ़ा दिया बर्दाश्त करने। मुसीबतें तो आनी ही आनी, इस बात को यानी तवज्जो करें, समझें, मुसीबतों से गुजर कर ही आपने उस मकाम पर पहुंचना है जो अल्लाह ने आपके लिए रखा। करबला से गुजर कर ही उस मकाम पर पहुंचना है जो अल्लाह ने इमाम हुसैन अलैहिस्सलाम के लिए रखा हो, उन आजमाइशों से गुजरना है। हम किस चक्कर में होते हैं कि हमें ना गुजरना पड़े, हमें ऐसे ही चम्मच में रख के और मुंह में डाल दें हमारा, हमें आजमाइशें बर्दाश्त ना करनी पड़े। फ़ज़कुरूनी, मुझे याद करो, जैसे कुरान मजीद में ये अला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब, के आगाह हो जाओ अल्लाह की याद से ही दिलों को इत्मीनान मिलता है। ये बात है कुरानी मोमिनीन की, कि तुम जिस रास्ते पे चल रहे हो तुम्हें परेशानियां आएंगी, मुसीबतें आएंगी, तुम खुदा को याद रखो। खुदा से अगर तुम्हारा राबता रहेगा तुम्हें पता होगा कि अल्लाह तबारक व ताला तुम्हारा पुश्त पनाह है, उसने तुम्हारे लिए रास्ता आजमाइश का चुना है, तो तुम्हारा दिल मुतमैन रहेगा, कदम तुम्हारे उखड़ेंगे नहीं। मुसीबत को, उस चैलेंज को बर्दाश्त करना, उसे गुजारना, ये तुम्हारे लिए आसान तर हो जाएगा। फ़ज़कुरूनी, बस तुम मुझे याद रखो, अज़कुरकुम, मैं तुम्हें याद रखूँगा, वश्कुरूली, और मेरा शुक्र अदा करो, वला तकफुरून, और मेरी नाशुक्री ना करो। ये जो कुफ्र का लफ्ज़ यहाँ पर है वला तकफुरून, ये कुफरान नेमत जिसे हम कहते हैं, कुफ्र का लफ्ज़ कुरान में एक तो वही ईमान के मुकाबले में इस्तेमाल हुआ है, और एक शुक्र के मुकाबले में भी कुफ्र का लफ्ज़ इस्तेमाल होता है, जिसे हम उर्दू ज़बान में भी कुफरान नेमत कहते हैं, यानी नेमत की नाशुक्री का। पहले ज़िक्र का आपकी खिदमत में अर्ज़ कर दूँ, ज़िक्र अरबी ज़ुबान का लफ्ज़ है किसी चीज़ को बग़ैर भूले याद रखना, या कोई चीज़ जो भूल गई हो उसका याद आ जाना, इसे ज़िक्र कहते हैं। ज़िक्र ज़ुबान का भी होता है, इसे ज़िक्र लिसानी कहते हैं, और ज़िक्र दिल का भी होता है अंदर का, जिसे ज़िक्र कल्बी कहते हैं। आम तौर पर जो हमारे ज़हनों में है ज़िक्र, वो ज़िक्र नहीं है जो ज़िक्र की हकीकत होनी चाहिए। हम जाते हैं जनाब किसी के पास, कोई ज़िक्र बताएं, यानी कोई तस्बीह बताएं, कोई वजीफ़ा बताएं, फलान बताएं, और बताने वाले भी आजकल वो तस्बीहें बता देते हैं, हकीकत ज़िक्र नहीं बताते। कोई प्रॉब्लम है असल दीन की रूह से, कोई प्रॉब्लम हो गया सबको, अक्सरियत को। आइम्मा अहले बैत अलैहिमुस्सलातु वस्सलाम ने हकीकत ज़िक्र बयान फरमाई। एक रिवायत उसूल काफ़ी की आपकी खिदमत में इशारा कर रहा हूँ। इमाम फरमाते हैं कि वो सख्त तरीन चीज़, सख्त तरीन, शदीद तरीन चीज़ जो अल्लाह ने अपने बंदों पर फ़र्ज की है, वो अल्लाह का ज़िक्र है। और फिर फरमाया कि इससे मेरी मुराद सुबहानअल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर कहना नहीं है, मेरी मुराद ये नहीं है, अगरचे ये भी ज़िक्र में से है, लेकिन ये तो कोई सख्त तरीन चीज़ नहीं है। सुबहान अल्लाह, बंदा जो मर्जी कोई और काम भी कर रहा है ज़ुबान से कहता रहे, ये कौन सी सख्त बात है? इसलिए इमाम ने फरमाया कि मेरी मुराद ये नहीं है सुबहान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, ये मेरी मुराद नहीं है। ज़िक्र वो चीज़ है, वो सख्त तरीन चीज़ जो अल्लाह ने बंदे पर फ़र्ज़ की। तो फरमाया कि बल्कि मेरी मुराद ये है कि इंसान को جب بھی کہیں حرام اور حلال کا موقع آئے تو اللہ کو یاد کرے اور حرام سے رک جائے. یہ ہے ذکر. دیکھیں یاد آنا کیا ہوتا ہے, آپ نے جاب کے لیے انٹرویو دینا تھا, یاد آنے کا ایک اثر ہوتا ہے, جو چیز یاد آئی ہے اس کے تقاضے کے مطابق. میں ایک مثال دے رہا ہوں, آپ کو جناب لاہور سے جانا تھا اسلام آباد نوکری کا انٹرویو دینے کے لیے, ٹھیک ہے, آپ گھر سے پورے تیار ہو کے نکلے اور بس اسٹینڈ پر پہنچ گئے یا ریلوے اسٹیشن پہنچ گئے مثال کے طور پر, یا آپ اپنی گاڑی میں تھے اور آپ جناب موٹر وے پر چڑھ گئے, اور جیسے ہی موٹر وے پہ آپ کی گاڑی چڑھی آپ کو یاد آیا کہ وہ جو پیپر ڈاکومنٹس تھے جس بیگ میں تھے وہ آپ گھر بھول آئے. آپ سفر کنٹینیو کریں گے؟ نہیں کریں گے. یا تو آپ وہیں سے گاڑی واپس موڑیں گے جلدی جلدی, یا گھر فون کریں گے اور کہیں گے کہ میں فلانی جگہ ویٹ کروں بھاگ کے کوئی مثلاً بائک پر یا کسی چیز پر, نہ یہ وہ بیگ میرا گھر رہ گیا میرے. اسے کہتے ہیں ذکر. جو چیز یاد آتی ہے پھر اس کا کوئی تقاضا ہوتا ہے. لہذا امام نے فرمایا سخت ترین بات یہ ہے کہ اللہ نے جو سخت ترین چیز فرض کی ہے وہ ہے خدا کو یاد کرنا بندوں پر. وہ کیا ہے کہ تنہائی میں کوئی دیکھنے والا نہیں ہے, گناہ ہے, بلا رہا ہے, گناہ کی لذت کھینچ رہی ہے, اللہ کو یاد کر کے. جیسے گاڑی روک لی تھی وہ بیگ اٹھانے کے لیے, یہ بھی گاڑی روک لی اور پھر اس گناہ کی طرف نہ جائے. یہ ذکر کی حقیقت ہے. اس پہ اللہ کے, نہ کہ اللہ تعالیٰ کہہ رہا سبحان اللہ کہتے رہو. ادھر ہم نے ایسے لوگ دیکھے ہیں سبحان اللہ کی تسبیح پڑھ رہا تھا, کہ نوکر نے کوئی کام کیا اور سبحان اللہ کے ساتھ ہی اس کو گالی بھی نکال دی ماں کی, اتنی بڑی گندی گالی, اور پھر کنٹینیو کر دیا سبحان اللہ سبحان اللہ. ایسے ذاکر بھی ذکر کرنے والے دیکھیں. اس کو ٹیپ ریکارڈر اس کا چلا ہوا ہے, اس کی وہ بٹن دبا ہوا ہے, وہ پڑھ رہا ہے, بیچ میں جو اپنے دنیا داری کے کام وہ بھی کرتا رہتا ہے, گالی بھی دے لیتا ہے, جھوٹ بھی بول لیتا ہے دکان پہ بیٹھے ہوئے, لیکن تسبیح بھی ساتھ ساتھ بیلنس کرتا رہتا ہے. یہ فضولیات بے روح دین, یہ اس کی مختلف شکلیں ہیں. فذکرونی, پس تم مجھے یاد رکھو, اذکرکم, میں تمہیں یاد رکھوں گا. میں تمہیں یاد رکھوں گا, تو اگر کوئی بندہ اللہ کو یاد نہ کرے تو اللہ اسے بھول جاتا ہے. اللہ نہیں بھولتا. قرآن مجید نے فرمایا لا یضل ربی ولا ینسا, میرا رب نہ بھٹکتا ہے نہ بھولتا ہے. تو پھر اس کا مطلب کیا ہے, تم مجھے یاد رکھو میں تمہیں یاد رکھوں گا, جبکہ ہمیں معلوم ہے کہ اللہ نہیں بھولتا. اس کا مطلب یہ ہے کہ وہ چیزیں, وہ خصوصی رحمتیں اور وہ توفیقات اور وہ برکات کہ جو اللہ نے ان کے لیے رکھی ہیں جو خدا کو یاد رکھتے ہیں, وہ میں تمہیں عطا کروں گا, اور اگر تم مجھے یاد نہیں رکھو گے تو پھر وہ چیزیں بھی تمہیں عطا نہیں ہوں گی. یہ اللہ کا یاد رکھنا یا اللہ کا بھول جانا, قرآن میں ہے فَلْيَوْمَ نَنْسَاكُمْ, قیامت کے دن کہا جائے گا آج ہم تمہیں بھول جائیں گے. کیسے بھول جائیں گے؟ كَمَا نَسِيْتُمْ لِقَاءَ يَوْمِكُمْ هَذَا, جیسے تمہیں آج کے دن قیامت کی ملاقات بھولی ہوئی تھی, اب ہم بھی تمہیں جہنم میں پھینک کر بھول جائیں گے. اللہ بھولتا ہے؟ نہیں بھولتا, لیکن رویہ ایسا اپنا لے گا جیسے یاد نہیں ہو, اس کو پھینک کر بھول جانا. عام طور پہ انسان کن چیزوں کو بھولتا ہے؟ جن کی ویلیو نہیں ہوتی. قیمتی چیزیں, اہم چیزیں انسان کو یاد رہتی ہیں, لیکن چھوٹی موٹی چیزیں ویلیو نہیں ہوتی کہ دوبارہ یاد آئیں. اور یہ جو نسیان کا لفظ ہے عربی زبان میں, اس کا اصل معنی ہے بھی یہی کہ کسی چیز کو کم اہمیت ہونے کی وجہ سے بھول جانا, اس کی ویلیو نہیں. ہم تمہیں ایسے ہی بھول جائیں گے جیسے تم اس قیامت کے دن کو بھولے ہوئے تھے. کیا مطلب؟ اللہ بھول جائے گا؟ نہیں, رویہ ایسا اپنا لے گا جیسے اس کو اللہ, جیسے کسی کو یاد نہیں ہوتا کہ ادھر بھی کوئی چیز پڑی ہوئی. اسی طرح یہ ذکر کا معنی ہے, یعنی اگر تم مجھے یاد رکھو گے تو پھر میں ان تمام چیزوں کو جو میں نے ذاکرین, ان جو مجھے یاد رکھتے ہیں ان کے لیے جو چیزیں رکھی ہیں, جو برکات, جو رحمت خصوصی, وہ تمہیں, وہ توفیقات, وہ ہمتیں, وہ حوصلے, وہ ثابت قدمیاں, وہ تائیدات, وہ تمہیں ملتی رہیں گی. کس کا نتیجہ ہے؟ اللہ کو یاد رکھنے کا. وَشْكُرُوا لِي میری شکر گزاری کرو، وَلَا تَكْفُرُونَ نہ شکری نہ کرو، یہ جو میں تمہیں نعمتیں دے رہا ہوں، تمہیں امت وسط بنایا، تمہیں اب اپنی امانت سونپی ہے، اس نعمت کا شکر ادا کرو، یعنی اس کے قدردان بنو، اس امانت کو سنبھال کے رکھو، اس امانت کو کیسے ادا کرنا ہے اس کی طرف توجہ رکھو۔ یہ پرانا دین، نیا دین نہیں جو آج کل کا، یہ پرانا دین بتا رہا ہوں جو قرآن میں دفن ہو چکا۔ نیا دین تو صرف پیکجز لینے کا ہے اور دنیا کی لذات اور آرام و آسائش حاصل کرنے کا۔ میری شکر گزاری کرو، شکر کیا ہے؟ یہ بھی روایات اہل بیت اطہار علیہم الصلاۃ والسلام میں بیان کیا گیا۔ حقیقت شکر یہ ہے، حقیقت شکر یہ ہے کہ نعمت کو، کسی نعمت کا شکر کیسے ادا کیا جائے؟ کہ نعمت کو نعمت دینے والے کی نافرمانی میں استعمال نہ کیا جائے، یہ حقیقت شکر۔ لیکن بندہ حرام سے کما کے کہے اللہ کا شکر ہے، ہذا من فضل ربی، حرام سے کما کر بلڈنگ بنا کے اوپر لکھ دیا ہذا من فضل ربی، تو یہ ہذا من فضل ربی نہیں ہے۔ اسی طرح اللہ کی نافرمانی پہ مال خرچ کرتا ہے اور منہ سے کہتا ہے اللہ کا بڑا شکر ہے، خدا نے بہت کرم کیا ہوا، یہ شکر گزاری نہیں ہے۔ حقیقت شکر کیا ہے؟ جیسے حقیقت ذکر میں نے عرض کی، حقیقت شکر یہ یاد رکھیں، حقیقت شکر یہ ہے کہ نعمت، جس نعمت کا شکر ادا کر رہا ہے انسان، اس نعمت کو اللہ کی اطاعت میں استعمال کرے، خدا کی نافرمانی میں استعمال نہ کرے۔ یہ نعمتوں کا شکر ہے، آنکھ کا شکر ہے، کان کا شکر ہے، زبان کا شکر ہے، پیر کا شکر ہے، ہاتھ کا شکر ہے، ہر چیز کا شکر ہے۔ اولاد کا شکر کیا ہے؟ اگر اچھا شوہر ملا ہے اس کا شکر کیا ہے؟ اگر اچھی بیوی ملی ہے اس کا شکر کیا ہے؟ ہر چیز کا معیار یہ ہو کہ اس کی وجہ سے خدا کی نافرمانی نہیں کرنی، اس کی وجہ سے اللہ کی اطاعت کر۔ مولا کائنات جناب سیدہ کی جو تعریف فرمائی، کیا فرمائی؟ کہ اللہ کی اطاعت میں فاطمہ میری مددگار تھی، اللہ کی اطاعت میں مددگار تھی، میری معاون تھی۔ بس تم مجھے یاد رکھو، میں تمہیں یاد رکھوں گا، اور میرا شکر ادا کرو اور میری ناشکری نہ کرو۔ صلوات پڑھیے محمد و آل محمد۔ یا آیت نمبر 153، یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ، اے ایمان والو مدد لو۔ استعینوا، استعانت یہ وہی لفظ ہے جو ایاک نستعین میں آیا، نستعین ہم عون، عون مدد کو کہتے ہیں، ہم عون طلب کرتے ہیں۔ استعینوا، تم عون طلب کرو، تم مدد طلب کرو، مدد لو کس سے؟ دو چیزوں سے، بالصبری والصلاح، ایک صبر سے اور ایک نماز سے۔ یہ دو چیزیں، توجہ کریں، یہ دو چیزیں بنیادی ترین ہیں مشکلات کا مقابلہ کرنے کے لیے۔ یہ اللہ تعالیٰ گائیڈ کر رہا ہے کہ اب تمہارا چیلنج اور بڑا ہو گیا، امت وسط بنا دیے جانے کے بعد، امامت تمہارے اندر رکھ دیے جانے کے بعد، اب اور زیادہ تم پر معاملات سخت ہو جائیں گے۔ تو کیا کرو؟ استعینوا، مدد لو، ہیلپ لو کس سے؟ بِالصَّبْرِ وَالصَّلَاةِ، صبر سے اور نماز سے۔ یہ دو چیزیں تمہارے اندر پکی ہونی چاہیے، ایک تو اپنے اندر صبر پیدا کرنے کی کوشش کرو اور اسے بڑھانے کی کوشش کرو، اور ایک نماز کے ساتھ تمہارا رابطہ گہرا ہونا چاہیے۔ پہلے نماز کا ذکر کروں، اس کے بعد صبر کا ذکر کروں آپ کی خدمت میں۔ نماز کیا ہے؟ نماز انسان کا خدا سے رابطہ۔ دنیا داری کے معاملات میں بھی انسان بعض اوقات چھوٹے چھوٹے مسائل سے ڈرتا ہے، لیکن اچانک اس کا رابطہ کسی بڑے افسر کے ساتھ بڑی اچھی دوستی اور پکا رابطہ ہو جاتا ہے، تو وہ جو چیزیں جن کو وہ بڑی اپنے لیے مشکلات سمجھتا تھا، انہیں لفٹ ہی نہیں کراتا تھا، حتیٰ کہ اپنے آس پاس کے لوگوں میں کہ کے درمیان بھی اس کے اندر ایک اکڑ سی پیدا ہو جاتی ہے، اس نسبت کی وجہ سے، اس تعلق کی وجہ سے جو اوپر اس کا قائم ہو گیا۔ ٹھیک ہے، تو نماز کیا ہے؟ اللہ تبارک و تعالی سے بندے کا تعلق، بندے کی ڈائریکٹ بات اللہ سے، اللہ سے گائیڈنس لینا، یہ نماز ہے۔ تو جب نماز انسان کی اپنی جگہ پر قائم ہوگی، اس کائنات کی سب سے طاقتور ہستی کے ساتھ بندہ جڑا ہوگا، تو بڑی سی بڑی دنیا کی مشکلات اس کے لیے برداشت کرنا کوئی مسئلہ نہیں، اگرچہ اسے کٹ جانا پڑے۔ لہذا سورۃ المزمل میں، جو کہ بالکل ابتدائی صورتوں میں جو رسول اللہ پر نازل ہوئی تھی، اس میں اللہ تعالیٰ نے کیا فرمایا؟ یہ جو نماز شب کا حکم ہے، یا ایھا المزمل قم اللیل الا قلیلا نصفہ او انقص منہ قلیلا او زد علیہ ورتل القرآن ترتیلا۔ یہ ساری کی اتنی زیادہ نماز پڑھنی ہے، آدھی ذات سے بھی زیادہ نماز پڑھتے رہنا ہے، اور اس میں ٹھہر ٹھہر کے قرآن کی تلاوت کرنی ہے، کیوں؟ ثواب لینا ہے، حکمت ہے پیچھے۔ فرمایا انا سنلقی علیک قولا ثقیلا، اے رسول بے شک ہم ان قریب آپ پر ایک بھاری قول ڈالنے والے ہیں، ایک بھاری حکم آپ کو دینے والے ہیں، اس کی تیاری کے لیے آپ کو اور زیادہ اللہ سے رابطہ رکھنا ہے، بلا وجہ نہیں ہے۔ رات کو اٹھئے، آدھی رات کو اٹھئے، یا کچھ کم کر دیجئے، او زد علیہ، یا زیادہ کر دیجئے، ورتل القرآن ترتیلا، اور یہ جو رات کو آپ نے اٹھنا ہے، اس میں قرآن کو آرام آرام سے ٹھہر ٹھہر کر اس کی تلاوت کیجئے، یہ آپ کو انرجی دے گا اس بھاری بوجھ کو اٹھانے کی جو ہم آپ پہ ڈالنے والے ہیں۔ یہ نماز، حقیقی نماز کی یہ تاثیر ہے۔ استعینوا بالصبر والصلاة۔ صبر کیا ہے؟ صبر ہے اپنے آپ پر کنٹرول، اپنے آپ پر کنٹرول۔ نماز اور یہ دونوں آپس میں جڑے ہوئے ہیں۔ کیوں جڑے ہوئے ہیں؟ کہ انسان کو اگر ایک بہت ہی مشکل کے بعد ایک بہت آسانی، بہت زبردست چیز نظر آ رہی ہو، تو وہ مشکل کو برداشت کرتا ہے۔ مثلاً ایک محنتی اسٹوڈنٹ، جو میں مثال دیا بھی کرتا ہوں، ایک محنتی اسٹوڈنٹ بہت ساری لذتیں جو اس کے کلاس فیلوز جو اتنے محنتی نہیں ہیں، وہ لگے ہوئے ہیں موج مستی کرنے میں، کھیل کود میں، ان ساری لذتوں کو چھوڑ کر اپنے اوپر سختی کرتا ہے محنت کرنے کے لیے۔ کیوں؟ وہ جو اگلی منزل ہے اس محنت کے نتیجے میں ملنے والی ہے، اس پر اس کی جب نگاہ ہوتی ہے، تو وہ برداشت کرنا اس کے لیے آسان ہو جاتا ہے۔ آپ سپورٹس کے کمپٹیشن دیکھتے ہیں، مثلا ایک لمبی میراتھن ریس ہے، اب جو اس کے آخر میں جب وہ ایتھلیٹس پہنچے ہوتے ہیں، تو ان کی حالت بری ہوئی ہوتی ہے، چہرے عجیب و غریب بنے ہوتے ہیں، لیکن پھر بھی بھاگ رہے ہیں۔ کیوں؟ انہیں پتہ ہے کہ وہ جو اینڈنگ پوائنٹ ہے نا، وہاں اگر میں پہلے پہنچ گیا تو یہ ساری تکلیف، یہ ساری لذت بن جائے گی میرے لیے۔ وہ آخری ہدف اس کی نظروں میں ہوتا ہے۔ اسی طرح اللہ تبارک و تعالی سے جتنا بندہ جڑا ہوا ہوتا ہے، تو جب اسے پتہ ہو کہ یہ جو میں مجھ پر آیا ہے، یہ خداوند عالم تک قریب کر دے گا، اس کو صحیح طرح برداشت کرنا، اس آزمائش کو اچھی طرح سے پاس کرنا، اس خدا کے مجھے قریب کرے گا، وہ منزل اس کی نظروں میں ہوتی ہے، تو اس کو برداشت کرنا آسان ہو جاتا ہے۔ تو اپنے اندر صبر پیدا کرو اور نماز، ان دو چیزوں کے ساتھ۔ اور صبر کا میں نے پہلے بھی عرض کیا، پھر عرض کر دوں، صبر کا ایک غلط معنی ہے، اور وہ کیا ہے؟ کہ ایک بندہ آئے اور وہ آپ پر ظلم کر دے اور وہ ہو طاقتور، ٹھیک ہے، اور آپ کہیں کہ میں تو صبر کروں گا، اللہ ہی بدلہ لے گا۔ یہ صبر نہیں ہے، یہ بزدلی کا نام چینج کر کے صبر رکھ دیا، جیسے رشوت کا نام مٹھائی رکھ دیتے ہیں یا سرکاری فیس رکھ دیتے ہیں۔ उससे रिश्वत चाहिए थोड़ी होती है। तो ये बुजदिली का नाम क्या है? सबर रखना, सबर करो, सबर करो, कुछ नहीं होता, सबर करो, ये सबर नहीं है। अल्लाह ने कुरान में ये फरमाया हुआ है कि ए रसूल आप ये जंग उहद के बाद जो आयात उतरी थी सूरह आले इमरान की, वहाँ पर ये मौजूद है कि कितने ही पहले नबी ऐसे गुजरे हैं कि जिनके साथ उनके साथियों ने मिलकर दुश्मनों से जहाद किया, न थके न कमज़ोर पड़े, डटे रहे अल्लाह की राह में। वहाँ पे अल्लाह ताला फरमाते हैं वल्लाहु युहिब्बु साबिरीन, और अल्लाह साबिरीन से मोहब्बत करते हैं। ये साबिरीन का सब्र है, मैदान में साबित कदम रहना, डटे रहना। कोई मुसीबत आई है, कोई बीमारी आ गई है, कोई नुकसान हो गया, दुनिया तो है ही अप डाउन का नाम, तो अगर कोई अप डाउन हो गया है ज़िंदगी में, इंसान डटा रहे, मजबूत हो, कोई ऐसी हरकत ना करे जिससे खुदा नाराज़ हो। ये इसे अपने आप पर कंट्रोल को कहते हैं सब्र। भाग जाने को, घर में दबक के बैठ जाने को, अपनी जिम्मेदारी अदा ना करने का नाम सब्र नहीं होता। इमाम हुसैन से बड़ा कौन साबिर है? कोई साबिर नहीं इमाम हुसैन से बड़ा, ठीक है, लेकिन वो साबिर आपको कहाँ नजर आता है? मदीने में बैठ गए, कोई नहीं, हम लोग नहीं साथ दे रहे तो मैं करूँ, मैं सब्र करूँगा अल्लाह ताला, ये सब्र नहीं होता। सब्र करूँगा यानी मैं इस्तकामत करूँगा, जो मेरे जिम्मे है वो नहीं छोड़ूंगा मैं, इसको समझे, जो मेरे जिम्मे है वो नहीं छोड़ूंगा, ये मतलब है सब्र का, ना कि मैं लोग मेरा साथ नहीं दे रहे लिहाजा मैं तो मस्जिद नबवी के एक साइड पे बैठ जाऊंगा और वहां पे मैं इबादत करूंगा, फलान करूंगा और आगे अल्लाह जाने और ये उम्मत जाने मुझे, ऐसा नहीं है। ये सब्र का कॉन्सेप्ट गलत, सब्र यानी डटे रहना। ऐ ईमान वालों, सब्र और नमाज से मदद लो, इन्नल्लाह मअस्साबिरीन, यकीनन अल्लाह साबिरीन के साथ है। नमाज तो है ही बंदे और अल्लाह का मामला, इसलिए नमाज का नहीं, ये नहीं कहा कि इन्नल्लाह मअस्साबिरीन वल मुसल्लीन, नहीं कहा, क्योंकि नमाज तो है ही अल्लाह और बंदे के दरमियान का रब्ता। जो सब्र करेगा, जो साबिर होगा, खुदा उसका साथी है, और जो साबिर नहीं है खुदा उसका साथी नहीं है। ये सारी की सारी आयात मुश्किलात के लिए तैयारी करवा रही मुसलमानों को, ये नहीं कह रही कि ये काम कर दो तो तुम्हारे लिए आसानी आसानी हो जाएगी। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। अब अगली आयत जो है 154, ये बात को और ज़रा वाज़े कर देगी कि ये सब्र सब्र और ये नमाज से मदद लो और मुझे याद रखो, मुझे नहीं भूलो, ये किस लिए कहा जा रहा था? कि तुम पर अब जो ज़माना आएगा, तुम जंगें आएंगी तुम्हारे सामने, और जंगों में फूल तो तकसीम नहीं होते, नई मिठाइयाँ बढ़ती, जंगों में तो तलवारें होती और तीर होते हैं, तो वहाँ पर तुम जब जाओगे तो तुम कत्ल भी हो जाओगे। अब एक बहुत बड़ा तबका उस मुआशरे का, उनका अकीदा क्या था जो कुरान मजीद ने खुद बयान फरमाया है, वकालू, और ये लोग कहते हैं मा हिया इल्ला हयातुन दुनिया, कुछ भी नहीं है सिवाय इस दुनियावी जिंदगी के हमारी, और कुछ भी नहीं, जैसे ही मरेंगे सब खेल खत्म। तवज्जो से सुनिए, यानी कॉन्सेप्ट क्या था, जो कुछ है यही जिंदगी है। अब जिसका जहन में यह अकीदा हो कि जो कुछ है यही जिंदगी है, उसके लिए सबसे ज्यादा प्रॉब्लम वाली चीज क्या है? मौत। उसको मौत से डर लगता है। लिहाजा जो मुनाफिक थे मदीना में, ये भी सूरह जो जंग उहद के बाद आयात उतरी है वहां पर तफसील से इसको डिस्कस किया अल्लाह तबारक व तआला ने, कि जब जंग उहद के लिए जा रहे थे तो मुनाफिक क्या कह रहे थे, बदर में भी कर रहे थे, उहद में भी किया, कह रहे थे कि ये तो खुदकुशी है, 1000 बंदा ले जाकर 5000 बंदे से मुकाबला करना, ये तो खुदकुशी है। लिहाजा मुनाफिकीन अपने करीबियों को, अपने दोस्तों को रोक रहे थे कि ना जाओ वरना मारे जाओगे। फिर ये हुआ कि हजार बंदा रसूलुल्लाह के साथ निकला और अब्दुल्ला इब्ने उबई 300 बंदों को लेकर ऐन मैदान में छोड़कर रसूलुल्लाह को वापस मदीने आ गए, किसी बात का बहाना बनाया और रुस के नाराज होके ये जो मुनाफिक थे, अब उधर 5,000 के मुकाबले में पहले ही 1,000 थे, 300 और कम हो जाए ऐन मैदान में, आप सोचे क्या हालत होगी। लेकिन वो 700 फिर भी लड़े और जंग जीत गए थे, अगर वो मसला ना होता माल गनीमत जमा करने के लिए, अगर वो तीरंदाज अपना मकाम ना छोड़ते, पोजीशन ना छोड़ते। अब हुआ ये कि तकरीबन 72 मुसलमान शहीद हुए उस जंग में, जंग उहद, बहुत नुकसान हुआ। जब वापस आए मुसलमानों का लश्कर जब वापस आ गया मदीना में, अब मुनाफिकों ने क्या कहना शुरू किया, अगर हमारी बात मान लेते तो ना मरते ना, अब मज़ा ले लिए। ये मुनाफिकों ने टोके मारना शुरू किए। तो वहाँ पर भी आयत है और ये आयत यहाँ पर, वहाँ पर क्या आयत है, उहद वाली आयत में सूरह आले इमरान में, वहाँ पर है वला तहसबन, यहाँ पर है वला तकूल और ना कहो, वहाँ पर इससे ज़्यादा शिद्दत के साथ वला तहसबन, हरगिज हरगिज गुमान न करना तू, वला तहसबन الذين قتلوا في سبيل الله اموات اموات, हरगिज हरगिज गुमान न करना कि वो लोग जो अल्लाह के रास्ते में कत्ल कर दिए गए कि वो मुर्दे, अमवात मैयत की जमा है, बल अहियाउन बल्कि वो जिंदा हैं। तुम समझ रहे हो कि ये जो है इस दुनिया की जिंदगी में मौज मस्ती है, खाते पीते हैं, लाइफ एंजॉय करते हैं, मर गया सब कुछ खत्म, इन द रब्बिहिम युरज़कून, वो अपने रब के पास रिज़्क पा रहे हैं, जिस दुनिया पे तुम मर रहे थे उससे बहुत बेहतर वहां पे पा रहे हैं। और फिर उसके बाद आगे क्या फरमाया, वहां पर फरीहीन बिमा आताहुमुल्लाह मिन फज़ले, अल्लाह ने अपने फजल से जो उन्हें अता किया है शुहदा को, उस पर फरहीन खुश, फरहतों में, खुशियों में खुद भी खुश है, वयस्तबशिरून बिल्लज़ीन लम यलहकू बिहिम मिन खल्फिहिम, और जो लोग पीछे रह गए दुनिया में, अभी उनसे मुलहक नहीं हुए, अभी जिंदा हैं, उनको खुशखबरियां दे रहे हैं। ये कुरान खुशखबरी पहुंचा रहा है, वयस्तबशिरून बिल्लज़ीन लम यलहकू बिहिम मिन खल्फिहिम, क्या खुशखबरी दे रहे हैं पीछे आने वालों को जो अभी तक नहीं आए लेकिन शहादत के तलबगार हैं, मैदान मर्द मैदान है, क्या खुशखबरी दे रहे हैं उनको, अल्लाह खौफुन अलैहिम वला हुम यहज़नून, वो खुशखबरी ये है कि उन्हें वहां ना कोई खौफ है ना कोई गम है। तुम जो सब कुछ दुनिया की जिंदगी को समझ रहे थे और समझ रहे थे कि मर गए खत्म हो गए और यही ताने दे रहे थे, अगर हमारी बात मान लेते और ना जाते मैदान में तो अब जिंदा होते, इनको बदबख्तों को बता दो कि तुम्हें शऊर नहीं है, वो अपने रब के पास रिज्क पा रहे हैं और बल्कि वो तो इतने खुश हैं कि वो दूसरों से कह रहे हैं कि दुनिया में तो खौफ भी थे, दुनिया में तो गम भी आते थे, अब हम जहां पर हैं हमें ना कोई खौफ है ना कोई गम है। ये किसके लिए, जिसको ईमान है अल्लाह की बात पर, लकलकाए जुबान हो, जुबान का चस्का, उसके लिए नहीं। वो फिर कहता है शहादत चीज तो बहुत अच्छी है लेकिन प्रॉब्लम ये है कि जान से मार देते हैं शहादत, अगर इस तरह शहादत मिलती ना कि जान भी बच जाती और शहादत भी मिल जाती। और जो लोग यहां पर क्या है, वला तकूलू, आयत नंबर 154 में, वला तकूलू और ना कहो, लिमन युक्तलु फी सबीलिल्लाह, उसको जो कत्ल कर दिया जाए अल्लाह के रस्ते में, अमवात मुर्दा ना कहो, बल अहयाउन बल्कि जिंदा, इंद रब्बिहिम युरज़कून, अपने रब के पास वहां पर है, वहां पर इंद रब्बिहिम युरज़कून, यहां पे क्या है, वलाकिन ला तशऊरून, तुम्हें उनकी जिंदगी का शऊर नहीं, ना तुम्हें पता चल सकता है कि वो किस अल्लाह की किन नेमतों में, लेकिन हम तुम्हें इतना बता रहे हैं इस दुनिया में रहकर तुम उस चीज का तसव्वुर नहीं कर सकते जो अल्लाह ने उनको अता की है, लेकिन तुम्हें इतना बता रहे हैं कि जुबान से ये मत कहो कि वो मर गए, कि क्योंकि तुम समझते हो मौत के बाद ख़त्म हर चीज़, और जो मर गया बड़ा नुकसान किया उसने, हमने कहा था मत जाओ जंग करने, ये जंग करने चले गए। यहाँ पर एक बात जो जहन में मज़ीद वाज़े करने वाली, तवज्जो फरमाएं, मरता कोई भी नहीं, न काफिर न मोमिन। जो बदर में कुफार की तरफ से आए न मर कर वो फना हुए, फना इस माना में, एक है दुनिया से चले जाना के माना में फना, वो सबको आनी, वो रसूलुल्लाह को भी आनी, वो आइम्मा अहले बैत को भी आनी। तो वजह फरमा रहे, अल्लाह ताला कुरान में फरमाता है इन्नका मय्यतुन, ए रसूल यकीनन आप मय्यत हैं, यानी आपको मौत आनी है। वह इन्नहुम लमय्यतुन, और ये जो आपके मुखालिफ हैं ये भी मरेंगे, इनको भी मौत आएगी। कुल्लु नफ्सिन दाइकतुल मौत में कोई इस्तिस्ना नहीं है, रसूलुल्लाह समेत। उसके बाद की जो जिंदगी है, कुरान ने एक बयान की है खुदा के रास्ते में मरने वालों की, अहयाउन, ये जो यहां पे लफ्ज है ना अहयाउन, इसको समझने के लिए थोड़ा सा आपकी मैं तवज्जो करवाना चाहूंगा। दुनिया की मिसाल देता हूं आपको, आप एक बंदे को देखते हैं अरबपति है, बेहतरीन रिहाइश के लिए घर, बेहतरीन सवारियां, और लोगों में भी बहुत ज्यादा इज्जत है, आप एक लफ्ज बोलते हैं यार जिंदगी तो ये है, ये अल्लाह कहना चाहता है, तवज्जो फरमा रहे हैं। वरना तो जिसको बरजख में लितर पड़ रहे हैं वो भी जिंदा है, अल्लाह ताला ये नहीं कहना चाहता। ये जो हम किसी को नेमतों में गर्क, नेमतों की फरवानी देख के कहते हैं ना यार जिंदगी तो इसकी जिंदगी है, ये अल्लाह ताला फरमा रहा है शुहदा के बारे में, बल अहयाउन, वो जिंदा है। तुम अगर दुनिया के, अगर वो उनको देख लो किस हालत में है तो तुम कहोगे यार हम, हमारी क्या जिंदगी है, जिंदगी तो, ऐसे जुमले बोलते हैं ना, ठीक है, कहते यार हमारी क्या जिंदगी है, जिंदगी तो उसकी मौजें कर रहे, हम तो बदबख्त मुश्किल से दो टाइम की रोटी पूरी करते। काफिर की भी, मुशरिक की भी अल्लाह ने अगली दुनिया की जिंदगी बताई है, उसने भी जिंदा रह के अजाब, लेकिन क्या है, ثم لا يموت فيها ولا يحيى, वहां हालत क्या होगी, न मरेगा न जिएगा। ثم لا يموت, ये सूरह आला में है, ثم फिर जब जहन्नम में चला जाएगा, لا يموت فيها, वहां मरेगा भी नहीं, मरेगा नहीं तो क्या जिंदा रहेगा, वला यहया, ना जिंदा रहेगा। ये ना जिंदा रहेगा से क्या मुराद है, यानी वो ऐसी जिंदगी होगी जिसको कोई जिंदगी नहीं कह सकता। जिंदगी और मौत की कश्मकश में, बदतरीन तकलीफ में है, इसे हम कहते हैं, दुनिया में भी कहते हैं यार ना ये जिंदों में है ना मुर्दों में, कोई हॉस्पिटल में पड़ा हो, शदीद तकलीफ में हो, ठीक है, तो आपको ना बाज़ का डॉक्टर जब जवाब देते हैं तो फिर अल्लाह यकीन भी कह रहे होते हैं कि आप दुआ करें अल्लाह इनके लिए आसान, जो अल्लाह का फैसला कर दे, क्योंकि वो होता जिंदा है लेकिन उस जिंदगी की हालत नहीं होती। बस ये जो अल्लाह शहदा के बारे में फरमा रहे ना बल अहया उन, ये उनकी बेहतरीन जिंदगी की तरफ इशारा करना चाह रहे, वो जिंदगी है, तुम इस घटिया दुनिया की जिंदगी उसके मुकाबले में इस घटिया जिंदगी अपनी बचाकर तुम समझ रहे हो बड़ा तुमने कमाल कर दिए और वो मर के खत्म हो गए, वो जिंदगी है, ये जिंदगी उसके मुकाबले में कुछ भी नहीं। और जो लोग अल्लाह की राह में कत्ल कर दिए जाते हैं उन्हें मुर्दा ना कहो बल्कि वो जिंदा है, इस तरह हम कहें वो जिंदा है, तुम्हारी इन जिंदगियों के मुकाबले में वो जिंदा है। वलाकिन ला तशऊरून, तुम्हें शऊर नहीं है कि वो कैसी जिंदगी गुजार रहे। सलवात पढ़े मोहम्मद व आलम। आयत नंबर 155। इस आयत को भी तवज्जो से सुने, ये उनसे भी कहा गया और जो भी उस रास्ते पर है उसको शामिल है, ये कुरानी इस्लाम है। वन फिफ्टी फाइव वलनबलुवन्नकुम, ये आयत आम तौर पर किसके लिए पढ़ते हैं? उसने इत्तफाक है इमाम हुसैन अलैहिस्सलाम और करबला वालों की नस्बत से ये आयत पढ़ी जाती है। ये आयत हालांकि मदीने में बहुत अर्सा पहले नाजिल हो चुकी है, लेकिन करबला के जो वाकयात हैं उन पर ऐसी फिट आती है कि कम मकामात होंगे जहां पर इतनी फिट आती हो ये आयत तत्बीक करती। वलनबलुवन्नकुम, और यकीनन, अगर इसका मैं सही तर्जमा करूं तो तीन दफा ताकीद है इसमें, यकीनन यकीनन यकीनन, हम तुम्हें आजमाएंगे। एक मोमिन को अपने आप को आजमाइश में समझना चाहिए। अल्लाह ताला की दो आजमाइशें, दो तरह की, कुछ लेके आजमाता है, अपनी दी हुई चीज वापस लेके आजमाता है, या दे के आजमाता है। आम तौर पर हम लोग किसको आजमाइश समझते हैं? जब हमसे कोई चीज चली जाती, सेहत चली जाए हम कहते हैं आजमाइश, कोई प्यारा दुनिया से चला जाए कहते हैं आजमाइश, कोई नुकसान हो जाए कारोबार में फलान में कहते हैं आजमाइश। दर हकीकत वो जो अल्लाह ताला दे के आजमाता है वो ज़्यादा ख़तरनाक है, क्योंकि उसमें बंदा समझता ही नहीं कि मेरी आजमाइश हो रही है। उसमें इंसान की हालत ऐसी है कि जो कमरा इम्तिहान में बैठा है और उसे पता ही नहीं कि मैं कमरा इम्तिहान में बैठा हूँ। बीमारी वाले को फिर पता है उसकी तवज्जो, जो इमाम सज्जाद अलैहिस्सलाम अपनी एक दुआ में भी फरमाते हैं कि उसमें क्या फरमाते हैं कि मैं ए अल्लाह मैं सेहत में तेरा ज़्यादा शुक्र अदा करूं या बीमारी की हालत में तेरा ज़्यादा शुक्र अदा करूं? क्यों भला? सेहत में इसलिए क्योंकि मेरा बदन ज़्यादा साथ देता है तेरी इताअत करने में, तेरी इबादत करने में। आप देखें हर चीज़ खुदा की तरफ पलटती है। और बीमारी में इसलिए, यानी कि बीमारी में ज़्यादा, नहीं बीमारी बड़ी नेमत है या सेहत बड़ी नेमत है? क्योंकि बीमारी में मैं और ज़्यादा अपने आप को तेरा मोहताज पाता, अपने आप को और कमज़ोर पाता हूँ कि मेरा जिस्म भी मेरी बात नहीं मान रहा पूरी तरह, मेरा जिस्म भी मेरा साथ नहीं दे रहा, तो और ज़्यादा मोहताजी का एहसास तेरी ज़ात के सामने, मोहताजी का एहसास बढ़ जाता है। इस पर तेरा शुक्र ज़्यादा अदा करूँ या हालत सेहत में तेरा शुक्र ज़्यादा अदा? ये देखने का अंदाज है चीजों। वलनबलुवन्नकुम, और हम यकीनन 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 तुम्हें आजमाएंगे। बिशैइम मिनल खौफ वलजू, बिशैइम यानी एक मकदार खौफ से, यानी तुम्हारे हालात ऐसे बन जाएंगे कि जिससे इंसान पर खौफ तारी हो जाता है। वलजू, यानी ऐसे हालात से भी तुम्हें आजमाएंगे जिसमें इंसान को भूखा रहना पड़ता है, खौफ से और भूख से, व नक्सिन और कुछ चीजों की कमी से, यानी तुम्हारे मद्दे मुकाबिल ये चीजें ज्यादा होंगी तुम्हारे पास कम होंगी। नक्स कहते हैं कमी को, किस किस चीज की कमी? मिनल अमवाल, माल की कमी से, वल अनफुस नफ्सों की कमी से, नफ्सों की कमी यानी अफराद की कमी से, व समरात फलों की कमी से, समरात की कमी से। ये जिस जमाने में ये आयत नाजिल हुई, जंगों के लिए जाने की वजह से, जंगों पर जाने का लाजमा ये था, इन जिम्मेदारियों का लाजमा ये था कि जो इनका मेन फल उगता था मदीना में खजूर, अपने बागात की सही तरह ख्याल नहीं रख सकते थे और फिर कमी हो जाती थी। یعنی وہ جو باغ کا بہت خیال رکھا جائے تو پھر جو وہ فصل دے گا وہ اور ہوتی ہے، اور جس کا خیال نہ رکھا جائے اور اس کی فصل میں کمی آ جاتی ہے، اس کے رزلٹ میں کمی آ جاتی ہے۔ ہم اس سے بھی تمہیں آزمائیں گے کہ تم یہ کہو کہ لو جی ہم جہاد پہ جائیں، پیچھے بیڑا غرق ہو جائے، روٹی کہاں سے کھائیں گے۔ ہم تمہیں اس سے بھی آزمائیں گے۔ بس خوف، بھوک اور کمی مال کی اور جانوں کی، یعنی افراد کی، اور ثمرات یعنی پھلوں کی، یہ ہم یقیناً 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 تمہیں آزمائیں گے اگر اس راستے پر ہو تو۔ اگر ہو ہی نہ تو موجے کرو، اگر ہو ہی نہیں تو پھر اور طریقہ ہے، آزمائش تو ہونی ہے تمہاری، کسی اور طریقے سے ہوگی۔ لیکن اگر خدا کے راستے پر ہو، اگر رسول کے بتائے ہوئے راستے پر ہو، تو پھر ان چیزوں سے تمہیں آزمایا جائے گا۔ چونکہ کچھ پر تو اللہ دنیا کے دروازے کھول دیتا، کہتا ہے ٹھیک ہے تمہیں یہ چاہیے تو پھر جتنی چاہیے لے لو، پھر اکٹھا تمہیں پکڑیں گے۔ لیکن اگر تم صراط مستقیم پر ہو تو پھر ہم تمہیں اس طرح یقیناً 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 آزمائیں گے۔ ان آیات کو بندہ دیکھے اور پھر بندہ اپنے آپ کو دیکھے کہ میری کوئی اس قسم کی آزمائش ہو رہی ہے کہ نہیں ہو رہی، یعنی دین کی وجہ سے مجھے خوف ہو حالات کا، دین کی وجہ سے، دنیا کی وجہ سے نہیں، دین کی وجہ سے۔ میں کوئی دینی کام کر رہا ہوں جس کی وجہ سے مشکل پیش آ سکتی ہے، میں کوئی دینی کام ایسا کر رہا ہوں جس کی وجہ سے مجھے بھوک کا سامنا کرنا پڑ سکتا ہے۔ کبھی یہ فیلنگ آئی ہے مجھے، آپ کو کبھی فیلنگ، میرے اس دینی کام کی وجہ سے ہو سکتا ہے مجھے کبھی بھوک کا سامنا کرنا پڑے، یا مجھے مال کی کمی کا سامنا کرنا پڑے دین کی وجہ سے، ساتھیوں کی کمی چھوڑ جائیں مجھے، میرے قریبی لوگ چھوڑ جائیں دین کی وجہ سے۔ امام سجاد علیہ السلام کی ایک بہت ہی شاہکار صلوات ہے رسول اللہ کی ذات اقدس پر، صحیفہ سجادیہ کے شروع میں، اس میں امام فرماتے ہیں کہ اے اللہ اپنے اس رسول پر بے شمار درود و سلام بھیج جس نے تیرے دین کی خاطر اپنوں سے دوری اختیار کر لی، کیونکہ وہ تیرے دین کو قبول نہیں کر رہے تھے، اپنے رشتہ دار چھوڑ دیے، اور ان کو اپنے سینے سے لگا لیا جن کو جانتا بھی نہیں تھا، کیونکہ انہوں نے تیرے دین کو قبول کر لیا تھا۔ مال کی کمی سے، ساتھیوں کی کمی سے، اور ثمرات کی کمی سے۔ آج ہم ثمرات کو لے لیں، اگرچہ ثمرات بھی آ جاتا ہے، بھوک میں ہی آ جاتا ہے، جب ثمرات نہیں ہوں گے تو پرابلم کیوں ہوگا، کھانے کو نہیں ملے گا، لیکن اس زمانے کے اعتبار سے خصوصی طور پر اسے ذکر کیا۔ اب یہاں پہ دیکھیں، وبشر الصابرین، یہ جو آزمائش تمہاری ہونی ہے، اس میں، اس آزمائش کے بارے میں اے رسول خوشخبری سنا دیجئے کن کو؟ صابرین کو۔ صابرین کا یہاں پہ کیا مطلب بنے گا؟ کہ جو گھر بیٹھ جاتے ہیں، ٹھیک ہے نا، جو ان چیزوں کو برداشت کریں گے، تب دین نے ترقی کی تھی۔ لوگوں نے بہت کچھ قربان کیا تب اسلام کو طاقت ملی، پھوکوں سے نہیں ملی، نہ ہی وظیفوں سے ملی، بغیر عمل کے۔ جب میں پھوکے اور وظیفے کہتا ہوں نا، یہ میری مراد یاد رکھیں ہمیشہ، تاکہ مس کنسیپشن نہ ہو، یہ ہے بغیر عمل کے پھوکے مارنا، اور بغیر عمل کے دعائیں مانگنا، اور بغیر عمل کے وظیفے کرتے رہنا، یہ شیطانی کام ہے جو اسلام کے اندر داخل کر دیا گیا۔ ہاں، زبان پر ذکر خدا ہو لیکن میدان عمل میں ہو بندہ، بہترین، نور علی نور، لیکن اپنی ذمہ داری ادا نہ کرے۔ اور امام حسین علیہ السلام مدینہ چھوڑ کے جا رہے ہیں، یہ ٹیلے پہ چڑھ کے دعا مانگ رہا ہے، کوئی بندہ پوچھتا ہے کیوں دعا مانگ رہے ہو؟ میں امام حسین کے لیے، حفاظت کے لیے دعا مانگ رہا ہوں، کیونکہ میں نے رسول پاک سے سنا تھا کہ جب کوئی بہت مشکل وقت آ جائے تو ٹیلے پہ چڑھ کے دعا مانگنی، اس کو اتنی سینس نہیں ہے، اس وقت کرنا کیا ہے، ٹیلے پہ چڑھ کے دعا مانگ رہا، ساتھ نہیں جا رہا، اتنی سمجھدار عقل ہے۔ ہوتے اسلام کے یہ احکام ہیں، لیکن کسی چیز کو، کہیں کی چیز کو اٹھا کے کہیں اور فٹ کر دیتے، تو سمجھے آپ، بغیر عمل کے وظیفے میری مراد ہوتے ہیں. گھر میں بیٹھ کر پوری قوم کو بیڑا غرق کر دیا اس وجہ سے. وبشر الصابرین, اور صبر کرنے والوں کو خوشخبری سنا دیجئے. 156, کون ہے صبر کرنے والے؟ توجہ کریں, الذین اذا اصابتہم مصیبت, یہ صرف مرنے وقت نہیں پڑھی جاتی, ہم صرف مرنے وقت پڑھتے ہیں انا للہ و انا الیہ راجعون, یہ صرف موت کے وقت نہیں ہے, ہر مصیبت پر یہ پڑھتے ہیں. الذین اذا اصابتہم مصیبت, وہ لوگ, ان صابرین کو خوشخبری سنا دیجئے کہ جو لوگ جب ان پر کوئی مصیبت آتی ہے, کوئی مصیبت ان پر آن پڑتی ہے, بھاگتے نہیں ہیں. کیا کہتے ہیں؟ انا للہ. یہ دو چیزیں مومن کے اندر راسخ ہونی چاہیے. نمبر ایک, ہم اللہ کے ہیں یقیناً, یعنی اپنا مالک کس کو قرار دیتے ہیں؟ اللہ کو. ایک تو ہمارا مالک اللہ ہے, اور دوسرا وَإِنَّا إِلَيْهِ رَاجِعُونَ, اور یقیناً ہمیں اسی کی طرف پلٹنا ہے, اس کے راستے میں نکلے ہوئے ہیں. اس میں موت آ جائے تو وہ بڑا خوبصورت شعر ہے کہ جان دی دی ہوئی اسی کی تھی, حق تو یہ ہے کہ حق ادا نہ ہوا, تو تھی اسی کی. وَإِنَّا إِنَّا لِلَّهِ, جان اسی کی دی ہوئی ہے, ہم ہیں ہی اسی کے. وَإِنَّا إِلَيْهِ رَاجِعُونَ, اور ہم نے اسی کی طرف لوٹنا ہے. اس یہاں پر نہ گئے تو اسپتال کے بستر پر پڑے ہو کے چلے جائیں گے, کرونا سے مر جائیں گے, روڈ ایکسیڈنٹ میں مر جائیں گے, ہارٹ فیل ہونے سے مر جائیں گے, کسی نہ کسی بہانے سے مرنا تو ہے ہم نے. تو پھر کیا ہی بہتر کہ اپنے اختیار سے اللہ تعالیٰ کو ہم پیش کریں اس جان. تو جس کے ذہن میں یہ کانسیپٹ ہوتا ہے, اللہ اور اپنا یہ رابطہ ہوتا ہے, وہی ڈٹے رہتے ہیں. انہی کو, یہ صرف زبان سے نہیں کہہ رہے ہوتے, یہ صرف زبان سے نہیں کہہ رہے ہوتے, بلکہ یہ اندر کی کیفیت کا اظہار ہے ان الفاظ, کہ یہ اس مصیبت سے زیادہ کیا ہوگا, جان چلی جائے گی تو وہ کس کی ہے؟ اللہ کی. اور اگر ہم بھاگ گئے تو کیا پھر ہمیں جان نہیں دینی؟ دونوں سائٹ سے کلیئر کر دیا. ایک نمبر یہ کہ اگر یہ جان اسی کی ہے تو پھر اسی کو دینی, واپس اسی کو دینی چاہیے, اس نے دی تھی, ہم خود اس کو واپس کرتے. اور دوسری بات یہ ہے کہ اگر ہم آج اس کو بچا بھی لیں, یہاں سے بھاگ جائیں, تو کیا پھر ہمیں نہیں جانا اس کی طرف واپس؟ پھر بھی تو جانا ہے. یہ معنی ہے انا للہ و انا الیہ راجعون. چند الفاظ آپ کے سامنے یہ پڑھنا چاہوں گا کہ کہنے سے مراد صرف زبان سے یہ الفاظ کہنا نہیں ہے, قالو کہتے ہیں, زبان سے کہنا مراد نہیں ہے. اللہ کے ہاں قول اور فعل کا تضاد تو بہت سخت خطرناک ہے. اے ایمان والو, کیوں کہتے ہو جو کرتے نہیں ہو؟ کہتے ہو انا للہ و انا الیہ راجعون, لیکن موت سے جیسے بھاگتے ہو جیسے چوہا بھاگتا ہے بلی سے. یہ کیا کہتے ہو تم انا للہ و انا الیہ راجعون؟ کہنے سے مراد صرف زبان سے یہ الفاظ کہنا نہیں ہے, بلکہ دل سے اس بات کا قائل ہونا ہے. کس بات کا؟ کہ ہم اللہ ہی کے ہیں, اسی کی پراپرٹی ہیں. اس لیے, بہت خوبصورت ہے اس لیے میں پڑھ رہا ہوں اس کو, اس لیے اللہ کی راہ میں ہماری جو چیز بھی قربان ہوئی وہ گویا ٹھیک اپنے مصرف میں صرف ہوئی, وہی ٹھیک لگی ہے, وہی ٹھیک لگی ہے. وہ مجھے یاد آ گیا ایک واقعہ, رسول اللہ ایک جانور گھر والوں کو دیا اور کہا کہ اس کو ذبح کر کے غریبوں میں وہ کر دیا جائے. تو واپس جب تشریف لائے تو پوچھا تھا کہ وہ جانور کیا بنا, تو بتایا گیا کہ اتنا ہم نے دے دیا ہے اور اتنا بچا ہے. تو اللہ کے نبی نے فرمایا کہ ایسا نہیں ہے, جو تم نے دے دیا ہے وہ بچا ہے, جو تم نے دے دیا خدا کے راستے میں وہ بچا ہے, اس کا نہیں معلوم کہ کیا بنے گا, کیسے حساب دینا پڑے گا. اس لیے اللہ کی راہ ہم اللہ ہی کے ہیں، اس لیے اللہ کی راہ میں ہماری جو چیز بھی قربان ہوئی وہ گویا ٹھیک اپنے مصرف میں صرف ہوئی، جس کی چیز تھی اسی کے کام آئی۔ اور یہ کہ اللہ ہی کی طرف ہمیں پلٹنا ہے، یعنی بہرحال ہمیشہ اس دنیا میں رہنا نہیں ہے، آخر کار دیر یا سویر جانا خدا ہی کے پاس ہے، لہذا کیوں نہ اس کی راہ میں جان لڑا کر اس کے حضور حاضر ہوں۔ یہ اس سے لاکھ درجے بہتر ہے کہ ہم اپنے نفس کی پرورش میں لگے رہیں اور اسی حالت میں اپنی موت ہی کے وقت پر کسی بیماری یا حادثے کا شکار ہو جائے۔ بالآخر جانا تو ہمیں واپس اسی کے پاس ہے۔ تو یہاں پر وقت ہمارے پاس کیونکہ تمام ہو گیا، جو آیت نمبر 156 پر ہم تمام کر رہے ہیں، جو مصیبت میں مبتلا ہونے کی صورت میں، انہوں نے ترجمہ اس طرح کیا ہوا ہے، ویسے الفاظ یہ بنتے ہیں کہ وہ ان کو خوشخبری سنا دیجئے صابرین کو، کہ وہ لوگ کہ جب ان پر کوئی مصیبت آتی ہے تو کہتے ہیں یقیناً ہم اللہ ہی کے ہیں اور یقیناً ہمیں اللہ ہی کی طرف لوٹ کر جانا ہے۔ آیت نمبر 156 پر چند منٹ اوپر بھی ہو گئے، لیکن یہاں تک ہم تمام کرنا چاہ رہے تھے، اگرچہ کافی ساری آیات رہ گئی، لیکن یہ آیات تھی ایسی کہ انشاءاللہ ان کی وضاحت ضروری تھی۔ 156 پہ ہم تمام کر رہے ہیں، اللہ تبارک و تعالی نے زندگی دی اور توفیق دی، تو انشاءاللہ جو علی الظاہر جو پروگرام ہے وہ یہی ہے کہ ماہ محرم اور ماہ سفر کے بعد یہ جو درس کا سلسلہ دوبارہ شروع ہوگا۔ البتہ ایک حسرت ہے اور تکلیف دہ بات ہے کہ ہونا تو یہ چاہیے تھا کہ جیسے ماہ رمضان میں قرآن کی طرف مثلا زیادہ توجہ ہوتی ہے، ماہ محرم اور ماہ سفر، یعنی جتنے بھی عزاداری کے ایام ہیں، اس عزاداری کے ساتھ قرآن مجید بھی جڑا رہتا، کیونکہ اگر تو اس امام حسین کی پیروی کرنی ہے، عزاداری اس کا نام ہے، تو وہ تو شب عاشور بھی فرما رہے تھے کہ یہ ایک رات کی مہلت میں میں قرآن مجید کی جی بھر کے تلاوت کرنا چاہتا ہوں، اور عباس آپ کو معلوم ہے مجھے قرآن کی تلاوت سے کتنی محبت ہے، لیکن افسوس کہ ایسا نہیں، بلکہ بعض لوگ تو الٹ کرتے کہ ماہ محرم میں بھی جو ہے مجلس میں بھی ہم نے قرآن ہی سننا، تو کافی سارا گھپلا بیچ میں، چھوٹا موٹا نہیں کافی بڑا گھپلا کر دیا گیا، کیونکہ ماہ محرم سے کیا ایکسپیکٹیشن ہے؟ بخشش۔ زندگی کی گائیڈ لائن لینا یہ ہدف نہیں ہے محرم سے، اور جو تقاریر کرنے والے عالم ہو یا ذاکر ہو، جو بھی ہو، جو بھی کربلا کو زندگی کا آئین کے طور پر پیش نہیں کرتے عوام کو، بدترین خیانت کار ہیں، بدترین مجرم اور خائن اور دین فروش ہیں، اور ظالم اتنے بڑے ہیں کہ ان کو یہ بھی شرم نہیں آتی کہ قربانی کتنی بڑی دی گئی۔ اس دین کو، اس شریعت مقدس کو اپنی اصل شکل میں باقی رکھنے کے لیے کتنی بڑی قربانی دی گئی ہے، لیکن اتنے بے شرم ہیں کہ اس کو بھی پی جاتے ہیں، اور اس کے باوجود وہ جو بیان ہونا چاہیے اس کو اور چیزوں کی آڑ میں چھپا لیتے ہیں۔ بہت بڑا جرم ہے، اور جس کو اللہ نے عقل دی ہے، جس کو اللہ نے شعور دیا ہے، اس کو جہاں تک اس کے اندر طاقت ہے، توفیق ہے، حکمت کے ساتھ، موعظہ حسنہ کے ساتھ اور جدال بالاحسن کے ساتھ اس یلغار کے خلاف قیام کرنا چاہیے۔ قیامت کے دن سامنا کرنا پڑے گا جب ہر نبی کو بلایا جائے گا، اسی طرح سب آئمہ کو بلایا جائے گا، تو وہ ہم سے سوال کریں گے، ہاں तुम बेनिफिट तो सारे हमसे लेने के चक्कर में थे, जो हम छोड़ के गए थे, जिसके लिए हम ज़िबा हुए, जिसके लिए हमें जहर दिए गए, जिसके लिए हमें कैदों में डाला गया, तुम्हारा उसके लिए क्या तुम्हारी परफॉर्मेंस है, तुमने क्या जिम्मेदारी अदा की है, तुम्हारी क्या कमिटमेंट थी, या वहां भी सिर्फ अपनी गरज के चक्कर में थे और यहां भी अपनी गरज के चक्कर में, तुमने क्या रहनुमाई ली हमसे। जिसका दीन उसे यहां फायदा नहीं दे रहा, उसे यहां गाइड नहीं कर रहा, उसका दीन उसे वहां फायदा नहीं देगा, क्योंकि वो नकली दीन है जिस पर उसको लगा दिया गया। असल दीन इस दुनिया में जिंदगी गुजारने का तरीका है, असल दीन इस दुनिया में जिंदगी गुजारने का तरीका है, और जो उस तरह गुजारेगा उसको आखिरत में बेनिफिट देगा, और अगर ऐसा नहीं है तो फिर धोखा है, और इससे बड़ा धोखा इंसान के साथ और कोई नहीं किया जा सकता। खुदा बंदे आलम गौर व फिक्र की हम सबको तौफीक अता फरमाए। तो